नेपाल में तबाहकुन जलजला 800 से ज्यादा अफराद हलाक। सबीन महमूद के कत्ल का मुकदमा दर्ज। इस्लामाबाद के अदबी मेले में ख्वाजा सराओं के मसाइल पर बहस और शामिल होगा बॉलीवुड फिल्म जय हो डेमोक्रेसी का रिव्यू। ये बीबीसी उर्दू सर्विस है, शुमाइला खान से खबरें सुनिए। नेपाल में आने वाले शदीद जलजले में अब तक 800 से ज्यादा अफराद के हलाक होने की इतलात हैं। नेपाली पुलिस का कहना है कि हलाकतों की तादाद में इजाफे का खदशा है क्योंकि कई अफराद शदीद जख्मी हैं और इम्कान है कि कई लाशें मलबे तले दबी हैं। अमरीकी जियोलॉजिकल सर्वे के मुताबिक जलजले की शिद्दत रेक्टर स्केल पर 7.9 रिकॉर्ड की गई है और इसका मरकज नेपाल के शहर पोखरा के मशरक में 80 किलोमीटर दूर का इलाका बताया जाता है। जलजले में कई तारीखी इमारतें तबाह हो गई हैं। नेपाली हुकूमत ने मुल्क में हंगामी हालत के निफाज का ऐलान कर दिया है और कहा है कि उन्हें आलमी इमदाद की जरूरत होगी। वज़ीर आज़म नवाज शरीफ ने नेपाल और शुमाली भारत में शदीद जलजले और इसमें होने वाले जानी और माली नुकसान पर गहरे दुख का इजहार किया है। वज़ीर आज़म नवाज शरीफ और पाकिस्तानी फौज के तर्जुमान मेजर जनरल आसिम सलीम बाजवा ने सरगर्म कारकुन सबीन महमूद के कत्ल की मजम्मत की है। दूसरी जानब कराची पुलिस ने डिफेंस थाने में सबीन महमूद के कत्ल का मुकदमा इंसदाद दहशतगर्दी एक्ट के तहत दर्ज कर लिया है। ये मुकदमा उनकी वालिदा महनाज महमूद की मुदीयत में दर्ज किया गया। कराची से हसन काजमी।
कराची में गुज़िश्ता रात सिविल सोसाइटी की सरगर्म कारकुन और दी सेकंड फ्लोर की डायरेक्टर सबीन महमूद को डिफेंस के इलाके में वाकई डिफेंस लाइब्रेरी के करीब गोलियां मारकर हलाक कर दिया गया था। इलाके के थाने के SHO कैंसन डीन के मुताबिक सबीन महमूद अपनी वालदा समेत गुमशुदा बलोच अफराद के बारे में एक प्रोग्राम में शिरकत के बाद घर जा रही थी कि डिफेंस लाइब्रेरी के करीब उनकी गाड़ी पर फायरिंग की गई। हमले में जख्मी होने वाली सबीन की वालदा महनाज महमूद ने पुलिस को जो बयान दिया है उसमें कहा गया है कि उन्हें गुज़िश्ता 1.5 साल से मुख्तलिफ तंजीमों की जानिब से धमकियां दी जा रही थीं और जिसके बारे में पुलिस को ज़बानी तौर पर कई बार आगाह भी कर चुकी थीं।
भारत के ज़ेरे इंतज़ाम कश्मीर में अलहदगी पसंद रहनुमा मसरत आलम की दोबारा गिरफ्तारी के खिलाफ हड़ताल की गई है। श्रीनगर से रियाज मसरूर।
ये हड़ताल 44 साल अलहदगी पसंद रहनुमा मसरत आलम की दोबारा गिरफ्तारी के खिलाफ की गई। हड़ताल की वजह से आम जिंदगी मुतासिर हुई और कई इलाकों में मसरत की रिहाई के हक में मुजाहरे किए गए। अलहदगी पसंदों और इंसानी हकूक के लिए सरगर्म इदारों का कहना है कि मसरत को गैर कानूनी तौर पर महज BJP को खुश करने के लिए गिरफ्तार किया गया। वाजह रहे कश्मीर में पहली बार BJP मकामी सियासी जमात PDP के साथ मुश्तरक हुकूमत कर रही है। मसरत आलम पर ताज़ा इल्ज़ाम ये है कि उन्होंने एक अवामी रैली में पाकिस्तान के हक में नारेबाजी की और पाकिस्तानी परचम भी लहराया।
शाम में अलकायदा से मुंसलिक बागियों ने हुकूमती फोर्सेज से आखिरी बड़े शहर जसरल शुगूर का कब्जा भी हासिल कर लिया है। ये शहर शुमाली सूबे इदलीब में आता है। सरगर्म कारकुनों का कहना है कि शहर की सड़कों पर शामी फौजियों की दर्जनों लाशें पड़ी हैं, लेकिन शाब के सरकारी मीडिया का कहना है कि शदीद लड़ाई का सिलसिला जारी है। उधर इराक की सिक्योरिटी फोर्सेज का कहना है कि सुबह अंबार में शदीद लड़ाई के दौरान दौलत इस्लामिया के शिद्दत पसंदों ने 2 सीनियर ऑफिसर समेत कई हुकूमती फोर्सेस के अहलकारों को हलाक कर दिया है। जराय का कहना है कि दौलत इस्लामिया के शिद्दत पसंदों ने 50 से ज्यादा गिरफ्तार फौजियों को फांसियां दी हैं। इस्लामाबाद में अदबी मेला लगा हुआ है जहां ये पहला मौका है कि ख्वाजा सराओं के मसाइल के मौजू पर एक मुबाहिसा रखा गया। इस मुबाहिसे में भारत और पाकिस्तान से ख्वाजा सराओं ने शिरकत की और अपने वजूद से जुड़े मसाइल पर रोशनी डाली। इन शुरका में मौजूद भारत की लक्ष्मी नारायण त्रिपाठी भी थीं जिन्होंने हाल ही में मी लक्ष्मी मिहिजरा के उन्वान से एक किताब लिखी है। BBC से बात करते हुए उन्होंने इस किताब की अहमियत पर रोशनी डाली।
एक दरवाज़ा तो खुला है हकीकत का, क्योंकि मेरे किताब में मैंने सब हकीकत लिखी हूँ, तो एक दरवाज़ा तो, और लोगों को अगर आत्मा से अपनी रूह से सोचना चाहेंगे कि ये भी हमारे आंगन के बच्चे हैं, तो ठहराव लाके अपनी सोच में वो ज़रूर सोचेंगे कि इनके साथ नाइंसाफी हुई है।
बॉलीवुड की नई फिल्म जय हो डेमोक्रेसी रिलीज हो गई है। आइए BBC में फिल्मों की नाकिद नम्रता जोशी से जानते हैं कि उनका इस फिल्म के बारे में क्या ख्याल है।
बेसिकली फिल्म जो है वो डेमोक्रेसी को एक मजाहिया तौर पे देखती है कि कितनी फार्स की तरह बन के रह गई है, उसका ना कोई यूज़ है मतलब, और उसको कितनी गलत तरीके से जो डेमोक्रेटिक प्रिंसिपल्स हैं दैट कैन बी यूज्ड। और सिंपल जो एक इंसिडेंट लेके चले हैं वो चले हैं कि इंडो पाक बॉर्डर पे एक मुर्गी नो मैंस लैंड में चली जाती है, इट बिकम्स प्रेस्टीज इशू, इंडिया की तरफ से एक बंदा भेजा जाता है नो मैंस लैंड में मुर्गी लाने के लिए, जो टेंशन है वो एस्केलेट हो जाती है आपस में ऑलमोस्ट टू द लेवल की अब लड़ाई होगी। तो इस फिल्म में सोती हुई जनता को और अच्छी तरह से सुला देगी ये फिल्म।
हमारे نامہ نگار کریا کریا گاؤں گاؤں،
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی اسلام آباد۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا، شہزاد ملک، بی بی سی اسلام آباد۔
سیکیورٹی انتظامات کو مزید سخت کر دیا گیا ہے اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور، بی بی سی سری نگر۔
باخبر رہنے کے لیے سیربین سنا کیجیے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ پاکستان کے 42 کنٹونمنٹ بورڈز میں آج ہونے والے بلدیاتی انتخابات کا عمل ختم ہو گیا ہے اور اب ووٹوں کی گنتی جاری ہے۔ تفصیل سنیے معصومہ ملک سے۔
جماعتی بنیادوں پر ہونے والے ان بلدیاتی انتخابات میں اعداد و شمار کے مطابق ملک بھر کے 18 لاکھ سے زیادہ رجسٹرڈ ووٹرز نے اپنا حق رائے دہی استعمال کیا۔ ان انتخابات میں سیاسی جماعتوں سے وابستگی رکھنے والے امیدواروں کی تعداد 541 تھی، جبکہ 610 آزاد امیدوار بھی میدان میں سامنے آئے۔ الیکشن کمیشن کی درخواست کے پیش نظر کنٹونمنٹ بورڈز کی حدود میں سیکیورٹی کے لیے فوج اور رینجرز کے 12,400 اہلکار تعینات کیے گئے تھے، جبکہ کنٹونمنٹ بورڈز کی حدود میں آج عام تعطیل رہی۔
یمن کے سابق صدر علی عبداللہ صالح نے حوثی اتحادیوں سے سعودی عرب کی سربراہی میں قائم عرب اتحاد کی بمباری رکنے کے بعد مقبوضہ علاقوں کو خالی کرنے کی اپیل کی ہے۔ سابق صدر علی عبداللہ صالح نے مختلف یمنی گروہوں اور سعودی عرب سے اقوام متحدہ کے زیر اہتمام امن مذاکرات میں شرکت کی درخواست بھی کی ہے۔ جاپان کی پولیس کا کہنا ہے کہ انہوں نے ایک شخص کو گرفتار کیا ہے جس نے وزیر اعظم کے دفتر کی چھت پر ایک چھوٹے ڈرون کو اتارا جس پہ تابکاری مواد رکھا ہوا تھا۔ گرفتار شخص کا کہنا ہے کہ وہ جوہری طاقت کے خلاف احتجاج کر رہا تھا۔ اور جنوبی چین میں سرکاری اہلکاروں کا کہنا ہے کہ انہوں نے ایک کاٹن فیکٹری سے ایک 34 سالہ شخص کو بازیاب کرایا ہے جو پچھلے 18 سالوں سے فیکٹری کے ایک چھوٹے سے کمرے میں قید تھا اور اسے اپنے آجروں کی جانب سے تشدد کا نشانہ بھی بنایا جاتا تھا۔ بازیاب ہونے والے شخص زائشی شینگ کا کہنا ہے کہ انہیں مار پیٹ کے علاوہ بھوکا رکھا جاتا اور ان کی تسلیل کی جاتی تھی۔ اور اب کھیلوں کی خبروں کے ساتھ سپاناس۔
پاکستانی فاسٹ بالر راحت علی ہیمسٹرنگ انجری کے باعث بنگلہ دیش کے خلاف ٹیسٹ سیریز کے لیے اسکواڈ سے باہر ہو گئے ہیں۔ پاکستانی کرکٹ بورڈ نے اپنی ٹویٹ میں کہا ہے کہ ان کی جگہ ٹیم میں دوسرے کھلاڑی کی شمولیت کا اعلان جلد کیا جائے گا۔ پاکستان اور بنگلہ دیش کے درمیان 2 ٹیسٹ میچز پر مشتمل سیریز کا پہلا کرکٹ ٹیسٹ 28 اپریل سے کولنا میں کھیلا جائے گا۔ کرکٹ کی نئی عالمی درجہ بندی میں پاکستانی T20 ٹیم بنگلہ دیش سے واحد T20 میچ میں شکست کے بعد تیسرے سے چوتھے نمبر پر آ گئی ہے، اور پاکستان اور سری لنکا کی ایک کرکٹ ٹیم کے درمیان 3 ایک روزہ میچز پر مشتمل سیریز کا پہلا میچ کل ماٹرا میں کھیلا جائے گا۔ 2 ٹیسٹ اور 3 ون ڈے میچز پر مشتمل سیریز دونوں ملکوں کے نوجوان کھلاڑیوں کے لیے ایک ایسا موقع ہے جس میں اچھی کارکردگی دکھا کر وہ نہ صرف اپنی صلاحیتوں کا لوہا منوا سکتے ہیں بلکہ یہ سیریز ان کے لیے قومی سطح پر ٹیم میں شمولیت کا موقع بھی ہے۔ ادھر انگلینڈ اور ویسٹ انڈیز کے درمیان دوسرے کرکٹ ٹیسٹ کا آج آخری دن ہے۔ چوتھے دن کھیل کے اختتام پر کریگ بریٹ ویٹ کی سینچری کی بدولت ویسٹ انڈیز نے دوسری اننگز میں 2 وکٹوں کے نقصان پر 202 رنز بنا کر انگلینڈ پر 34 رنز کی برتری حاصل کر لی۔ اسپین میں جاری بارسلونا اوپن ٹینس ٹورنامنٹ میں مردوں کے سنگلز مقابلوں کے پہلے سیمی فائنل میں جاپان کے کئی نشی کورے نے سلوواکیا کے مارٹن کلیزان کو ہرا کر فائنل کے لیے کوالیفائی کر لیا ہے۔ دوسرا سیمی فائنل اسپین کے ڈیوڈ فیرر اور اسپین ہی کے پیبلو اینڈیوہا کے درمیان ہے۔ برطانیہ کے امیر ترین کھلاڑیوں کی لسٹ میں فارمولا 1 کار ریس کے عالمی چیمپئن لوئس ہیملٹن 8.80 کروڑ کی ملکیت کے ساتھ پہلے، اور ٹینس پلیئر اینڈی مرے 4.80 کروڑ کی ملکیت کے ساتھ چوتھے نمبر پر ہیں۔ انگلش فٹ بالر وین رونی برطانیہ کے جینسن بٹن کو پیچھے چھوڑ کر اس سال کے دوسرے امیر ترین برطانوی کھلاڑی ہیں۔
آخر میں موسم کا احوال، محکمہ موسمیات کے ڈاکٹر محمد حنیف کی زبانی۔
آج رات اور کل دن کے وقت اسلام آباد، پنجاب، کے پی کے، سندھ، بلوچستان، کراچی سمیت ملک کی ساحلی پٹی میں مطلع صاف موسم خشک ہوگا۔ آنے والے 2 سے 3 دنوں کے دوران ملک کے میدانی علاقوں میں گرمی کی شدت میں مزید اضافہ ہوگا، جبکہ صبح سندھ اور جنوبی بلوچستان کے بعض میدانی علاقوں میں کل دن کے وقت شدید گرمی ہوگی۔ پنجاب کے پی کے میں گندم کی کٹائی کے علاقوں میں، صبح سندھ میں کپاس کی کاشت کے علاقوں میں اگلے چند دنوں کے دوران موسم خشک ہوگا، جبکہ گلگت، بلتستان، سکردو، چترال سمیت تمام شمالی علاقوں اور کشمیر میں کل موسم خشک رہنے کی توقع ہے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔